पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्या साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्ताएका छौं पहिलो ऐतिहासिक उपन्यासकार डायमन्ड शमशेर राणाज्यू। विक्रम सम्वत 1975 असार 22 दिन पाल्पाको ठुटे पिपलमा जन्मनु भएका उपन्यासकार राणाले बहुचर्चित सेतो बाघ 2030 लगायत बसन्ती 2006, सत्प्रयास 2038, प्रतिबद्ध 2034, अनिता 2046, धनको धब्बा 2051, गृह प्रवेश 2059 आदि उपन्यासहरू नेपाली साहित्यलाई प्रदान गरिसक्नु भएको छ। उहाँ थोरै नेपाली लेखकहरू मध्येका लेखक पर्नुहुन्छ जो आफ्नो लेखकत्वबाट जीविकोपार्जन गर्न सफल हुनुहुन्छ। नेपाली भाषा बाहेक हिन्दी जापानिज जर्मन फ्रेन्च तथा अङ्ग्रेजी भाषामा अनुवादित भइसकेको छ सेतो बाघ, र केही महिना पहिले अडियोमा सेतो बाघ पनि प्रकाशनमा आएको छ। 2058 जगदम्बा श्री पुरस्कार तथा थुप्रै मान पदवी तथा सम्मानबाट विभूषित उपन्यासकार डायमन्ड शमशेरसँग हामीले वासिङटन डिसीबाट टेलिफोन मार्फत उहाँकै निवास स्थान ललितपुरमा सम्पर्क गरेर आफ्ना केही खसखसहरू राख्ने जमर्क गरेका छौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। उपन्यासकार डायमन्ड शमशेर राणाज्यू, यहाँलाई खसखस.com स्वागत छ।
लो धन्यवाद, म तपाईँको सेवामा हाजिर छु।
स्वास्थ्य कस्तो छ अहिले यहाँको?
स्वास्थ्य त अब सधैँ त खाएको छु बसेको छु है
हजुर,
तर चाहिँ नि अब अस्पताल गइरहनु पर्छ। मेरो एनजिओ हार्ट अपरेसन गरेको छ, 4-5 महिना भयो, यस्तै स्थिति छ। हजुर
हजुर, ल हामी यहाँको सुस्वास्थ्यको कामना गर्छौँ हामी त सम्पूर्ण श्रोताहरूको तर्फबाट। तपाईँ एक उपन्यासकार हुनुभएको नाताले झन्डै आधा दर्जन भन्दा बढी उपन्यास नेपाली साहित्यलाई दिनुभएको छ, माथि नै भने जस्तै एक उपन्यासकार भएको हैसियतले औपन्यासिक विषयको दृष्टिले आफ्नो जीवनलाई कसरी हेर्नुहुन्छ?
उपन्यासको दृष्टिले त मैले त्यो आफ्नो जीवनलाई मैले सफलै देखेको छु। किन भन्नु होला भने अहिले लेखन कार्यबाट जीविका चलाएर बस्ने मध्यमा म पनि एउटा छु।
नत्र
हाम्रो टाइममा के थियो त भन्नु होला भने मैले बचत्ती लेखेँ पहिले 2000 लेखेँ पहिले 6 सालमा अघि भन्नु भइहाल्यो, तर लेखेको त पहिले नै हो, छापिएको 6 सालमा हो। त्यो छापिएको छापे पहिले यहाँ छाप्ने अनुमति नै दिएनन्, इन्डिया गएर छापेँ, त्यहाँबाट ल्याउन पनि बडा मुस्किलसित ल्याएँ, अनि बजार बिक्री गर्न जाँदाखेरि पनि एउटा कपी पनि बिक्री भएर 25 वर्षसम्म त्यस्तो स्थिति थियो नेपालको साहित्यको र त्यो बेलाको सरकारको स्थिति त्यस्तो।
त्यस्तो बाधा अडचन सम्बन्धी हामी पछि कुरा गर्छौँ। मैले चाहिँ मेरो प्रश्न के थियो भने औपन्यास विषयको दृष्टिले आफ्नो जीवनको बारेमा चाहिँ नि कस्तो हेर्नुभएको हेरा छ तपाईँको भन्नु खोजेँ मैले।
मैले त्यही त तपाईँलाई मैले भनिराखेको, अब मैले उपन्यास लेखेँ, 25 वर्षमा बिक्री भएन, अहिले त्यही धमाधम बिक्री भएर मैले जस पनि पाएको छु, आर्थिक व्यवस्था पनि राम्रो भएको छ, अरू पनि धमाधम लेखेर मेरो अरू केही छैन, खालि किताबै छ।
6 वर्षको जेल सजाय नपाउनु भएको भए सेतो बाघ लेखिन्थ्यो होला?
होइन, त्यो त 6 वर्ष पाउँदाखेरि पनि नलेखि पनि सक्नु थियो त्यहाँ, किनभने म जेल नपर्दै लेखेको बसन्ती लेखेर अनि केही पनि बिक्री नभएर कसैले चासो नलिएर झन् यो काम नचाहिने काम गर्यो, यो फोकटिया काम गर्यो भन्ने त्यस्तो गाली भएको हुनाले मैले लेख्नै छोडेको थिएँ। अनि त्यहाँपछि राजनीतिमा लाग्यो, लाग्ने परिस्थिति आयो, अनि राजनीतिमा लागेपछि कहिले यो जेल कहिले ऊ जेल कहिले यो जेल त्यस्तो भइरह्यो। किन भन्नु होला भने प्रजातन्त्र डेमोक्रेसी प्रजातन्त्र हामीले चाहेको त्यो चाहिँ त्यो बेलामा त्यो कुरा प्राप्त भएन, अनि त्यसको निम्ति लड्दा लड्दै काठमाडौँको सबै जेलमा परियो, यताउति परियो, लास्ट मेरो जेल यात्रा चाहिँ छ वर्षको भयो। अनि त्यो छ वर्षको जेल यात्रामा सबैले कसैले निवेदन लेखे, कसैले कविता लेखे, कसैले इतिहास लेखे, कसैले के लेखे, मैले चाहिँ नि त्यो सेतो बाघ लेखेर भाइ आएको।
सेतो बाघ लेखेपछि जुन तपाईँलाई एउटा ऐतिहासिक उपन्यासकारको रूपमा मान्छेले चिन्न थाले नि, त्यो सेतो बाघ उपन्यास जेलमा बसेर लेख्दाखेरि म पहिलो ऐतिहासिक उपन्यासकार हुन्छु भन्ने कुरो तपाईँलाई लागेको थियो?
थिएन, बिल्कुल थिएन। त्यो त केही कारणबाट लेखेको, बाहिर पनि आएपछि पनि मैले त्यो छाप्ने पक्षमै थिइनँ, म त्यो जेलमै छोडेर आउनु लागेको। त्यो त जेलरले मलाई के भन्यो भने त्यो किताब लिएर जानुहोस् या त्यसरी छोडेर जानु हुँदैन भनेर उसले कर गरेको हुनाले मैले लिएर आएको। अनि ल्याइसकेपछि पनि पहिले यहाँ पछि पनि म छाप्नेवाला थिइनँ, किनभने म वर्षदेखि छापेर म चेत बाबा काँसी भइसकेका थिएँ, छाप्नेवाला थिएन। त्यहाँ पछि के भयो त भन्नु होला भने यहाँ आर्थिकको प्रलोभन दियो, छापेपछि मलाई त्यो तेरो उद्योग लेखिदेऊ, म 15,000 रुपियाँ दिन्छु भन्यो। अनि त्यो 15,000 लोभले चाहिँ नि म छाप्न बाध्य भएको, नत्र छाप्ने थिएन। म हैरान भइसकेका थिएँ, उता जेल परेर उता 30 वर्षसम्मको जेल यात्रा यात्रा र उति गरेर हैरान भइसकेका थिएँ, हार मानेर बसिसकेका थिएँ। अनि त्यो साझा प्रकाशनले चाहिँ नि हामीले सबैको छाप्ने गरेर तपाईँको दिन्छु भनेर उसले आर्थिक प्रलोभन दिएको हुनाले मैले उसलाई बेचेको, मैले छापेको होइन कि मैले उसलाई बेचेको। तर त्यो पनि के हो त्यो भन्नु होला भने त्यो उसले किन्यो, तर सरकारबाट हो कि कसा माथि दरबारबाट त्यो जुनले किन्यो त्यसलाई खप्किआएछ, किन यस्तो काम गरेको, नछाप्नु भन्ने भित्रबाट आएछ, ओपनली होइन आएछ। र त्यसले मलाई बोलाएर के भन्यो भने त्यो पैसा पनि तपाईँलाई भयो, तपाईँको लेख पनि तपाईँले नै हो भनेर मलाई दियो। अनि मैले अब पैसा फर्काउनु त म सक्थिनँ, बाँचिसकेका थिएँ। अनि त्यो त्यो अब लेख पनि मलाई दियो, म छपाउनेवाला थिइनँ, चुप लगाएर म बसिरहेको थिएँ। अनि त्यसपछि एक दुई वर्षपछि रत्नपुष्प भण्डार ल्याउनु न म छाप्छु, जे पर्छ मै दिन्छु भनेर उसले भन्यो भने मैले उसलाई बेचेँ फेरि पैसाको। उसले त्यो साहित्यको त महत्त्व थिनै थिएन नि त्यो बेलामा, साहित्य लेख्ने त साहित्य लेख्ने त ठग लुचो काम नपाएको बेकममा परिन्थ्यो त्यो बेलामा, कजडी हाती लासाट गर्ने मान्छे ठरिन्थ्यो। अरू कुरा के देवकोटाजी लेखनाथी हुनुहुन्थ्यो, ओहो ठुलो कवि आउनुभयो भनेर एकदम हाँसो ठट्टा गर्थे, अनि मुस्किलसित उहाँलाई फेरि चुरोट अफर गरिन्थ्यो। त्यस्तो स्थिति थियो, त्यस्तो दयनीय स्थिति थियो। अहिले त्यो कुरा गऱ्यो भने कसैले पचाउँदै पचाउँदैन है, केही केही डाइमेन्सन्सलाई अहिले चाहिने त्यो लेख्नु बाध्य अवस्था केले छ भने आर्थिक व्यवस्थाले, साहित्यको प्रेमभन्दा आर्थिकले मलाई कमसेल पार्यो।
यसरी चर्चित भएको सेतो बाघ तपाईँले पाण्डुलिपि झन्डै जेलमै छोडेर आइसक्नु भएको थियो, र त्यो जेलरको खरदार सरको चाहिँ तहको एउटा जेलरले तपाईँलाई कर गरेर सल्लाह दिएर यो चर्चा चर्चित हुन सक्छ भनेर सल्लाह दिएर पठाउनु भएको पठाएको मान्छेलाई तपाईँ जेलरप्रति कतिको आभारी बन्नु भएको छ?
म त बहुतै आभारी छु, तर हामीलाई आश्चर्य के लागेको छ भने त्यो शिक्षित मान्छे थिएन, त्यो पढ लिख गरेका मान्छे थिएन। त्यसै कारण मसित जो सबै जेलमा बसेका थिए नेताहरू, जस्तो गिरिजाबाबु हुनुहुन्थ्यो, त्यहाँ गिरिजीहरू हुनुहुन्थ्यो, सबैले अचेलमल बारी त्यो के भन्नु देख्नु राणाको पालामा खड्गाको पनि कठोरसम्म त्यो बुद्धि केही पनि पढेको छैन, तर त्यो खरदार हामीलाई पनि कन्ट्रोल गरेर राख्यो। तर तपाईँको किताबको पनि कसरी त्यसले त्यो गर्यो, त्यो गचम एउटा आश्चर्य भनेर भन्छन्, पढाए मान्छे पनि होइन त्यो।
तर त्यो जेलरको नाम कतै तपाईँले उल्लेख गर्नुभएको छैन, किन होला?
यही कुरा गरेका छु, त्यो नाम उल्लेख गर्नुपर्ने किसिमको मान्छे नै होइन, त्यो बढेकै छैन, त्यसले बारखरी मात्रै जानेको मान्छे।
अनि साझा प्रकाशनबाट सेतो बाघ प्रकाशको प्रकाशनको क्रममा सरकारबाट आपत्ति आयो भन्ने कुरो गर्नुभयो, त्यसको परिचयमा कमलमणि दीक्षितज्यूले परिचय पनि लेख्नु भएको थियो, त्यो परिचयमा आपत्तिजनक कुरो थियो कि सेतो बाघसँगै आपत्तिजनक भएको थियो सरकारको लागि?
होइन, सेतो बाघ आपत्तिजनक भनेर ओपनली आएन त्यो कुरा, जो शाहजहाँमा जो म्यानेजर हुन्थ्यो जनरल म्यानेजर हुन्थ्यो भित्रबाट आउँथ्यो भित्रको आफ्नो मान्छे पर्सनल मान्छे विश्वास पात्रलाई पठाउँथ्यो त्यहाँ अनि उनीहरू डाइरेक्ट दिएको किन यस्तो छाप्यो भनेर उनीहरूलाई खप्क्या भने उसले डराएर मलाई दिएको किताब अनि त्यो कमल मर्जी चाहिँ ऊ लेख्नु भएको फरवार्ड लेख्नु भएको
अनि यो सेतो बाघमा हामी परिवेशमा धेरै घुमौँ सेतो बाघको चाहिँ प्रकाशनमा त तपाईँलाई सरकारको तर्फबाट बाधा अडचन आइपुग्यो त्यो बेग्लै कुरो तपाईँको आफन्त परिवार नाता गोताबाट पनि तपाईँलाई त्यस्तो केही आइपुग्यो बाधा अडचन विघ्न बाधाहरू आए
घृणा गरे सबैले चाहिने काम गर्ने तिमीहरू त म त आर्मीमा थिएँ कप्तान अब मेरो गरी पुर्खा के थियो भने कप्तान मेजर कर्नल जनरल यस्तो भएर छातीभरि तकमा लाउने खानदान हो म तर त्यो खानदान हो जो खानदानले त्यो लेखकलाई चाहिँ त घृणाको पात्र भन्ने हेला गर्ने त्यसरी बोल्दै नबोल्ने उनीहरूलाई घृणा सम्झिने को परिवारको मान्छे म हुँ भन्दैन कि उनीहरूले मलाई घृणा नगर्ने त कुरै आउँदैन नि झन् आफ्नो लेख्दाखेरि त हाम्रो कुलमै दाग लाग्यो कुलमै चाहिँ नि कुद्न भएको काम यो यस्तो भनेर मलाई भन्थ्यो मलाई मात्रै होइन बालकृष्ण समूहलाई पनि हेलाको पात्र हुन्थ्यो ऊ पनि
कस्तो प्रतिक्रिया रह्यो तपाईँको त्यतिखेर तपाईँलाई जब हेला गरे आफन्त नाता गोताहरूले गर्दा तपाईँलाई मनमा कस्तो हुन्थ्यो
अब त्यो त भन्न साध्य नै भएन नि तपाईँलाई भनिहाल्ने मलाई मात्रै होइन बालकृष्ण दाईलाई पनि देख्दै पर्थ्यो
हजुर
तर उहाँले त नि आर्थिक व्यवस्था उहाँको अलिक राम्रो यसो भएको हुनाले त्यतिको उहाँले खप्नु परेन होला म त धेरै म त फेरि यो पार्टी पनि लागेको कङ्ग्रेस पनि लागेको त्यो कङ्ग्रेस नै सरकार विरोधी थियो प्रजातन्त्र चाहिने थियो लेखकलाई त झन् प्रजातन्त्र चाहिने म त आँखाको क्रसिङ भइहाल्यो नि जुन सरकार आयो आँखाको क्रसिङ भयो अहिले मात्रै सास फेरेर बस्नु भएको छ राम्रोसित नत्र कहिले कडा अनुरोध गराउँ कहिले गुट्टा भाग्ने कहिले यस्तै परिरह्यो
हजुर तर त्यो बाधा अडचन हुँदाहुँदै पनि तपाईँले सेतो बाघमा तपाईँलाई अब लेखेपछि अरू नातागोताले सरकारले मन नपराउँदा नपराउँदा तपाईँले प्रतिबद्ध पनि लेख्नुभयो सर प्रयास पनि लेख्नु त्यो तिनीहरू पनि ऐतिहासिक उपन्यास नभए पनि इतिहासमा आधारित उपन्यास हुन् तिनीहरू तर पनि लेखेर नै राख्नुभयो नि होइन
लेख्नु पऱ्यो किनभने त्यहाँ त्यो आर्थिक आयो फेरि जति गाली गरे पनि आर्थिक व्यवस्था आयो नि त त्यहाँ कम्पलसरी पढेँ
हजुर
मैले साहित्य प्रेममा लेख्नु भन्दा पनि आर्थिक व्यवस्थाले कम्पलसरी भएँ म मेरो छापिने मैले हेर्ने बित्तिकै प्रेसले छापिदिने प्रेसको किताब आउने बित्तिकै पसलले किनिदिने पैसा हातमा आउने धनी हुने अब त्यो आयो नि त्यसरी अब सारा चिज खतम पारेर चाहिँ नि म राजनीतिमा लागेको अब त राजनीतिको त तपाईँलाई थाहा छैन नि कस्तो व्यवस्था हुन्छ त्यो कन्डिसनमा अलिकति आर्थिक व्यवस्था सम्हाल्नुको निम्ति यो साहित्यलाई अँगाल्नै जानु पर्यो नि
अनि यो चार पाँच भाषामा सेतो बाघ अनुवाद भइसकेको छ यसको यसको रोयल्टी र यसको र बसन्तीको रोयल्टीबाट तपाईँले झन्डै वर्षको राम्रै आमदानी र जीविका चलाउनु भएको छ सबैभन्दा बढी विदेशी भाषामा बिक्री हुने कुन भाषा हो
यो चाहिँ नि मैले त फ्रेन्चबाट मलाई त्यहाँदेखि पैसा आएको थियो धेरै अब कुन भाषामा धेरै बिक्री भयो त्यो चाहिँ म भन्न सक्दिनँ अब जो जसले छापे उनीहरूले दुई तिन वर्षसम्म पनि त्यो पैसा दिइराखे जापानिजबाट पनि दिइराख्यो
त्यहाँ आउने क्रम अझै पनि छ निरन्तर छ त्यसको रोयल्टी
छैन त्यहाँबाट एक्सिडेन्ट पर्यो दिने जस्तो कि जापानमा एउटाले दिइरहेको थियो त्यो जोगी भइदियो यस्तो धर्म रहेछ जापानमा त्यसले यस्तो धर्म लिइदियो कि ईश्वरको बाहेक अरू कुरै नगर्नु हुने धर्म रहेछ त्यो त्यो मान्छेले त्यस्तो लिइदियो जसले त्यो छापेर मलाई पैसा पठाइरहन्थ्यो
हजुर
उसले जाने कस्तो धर्म लिँदैछ त भनेदेखि देउताको कुरा बाहेक अरू कुरा गर्दै नगर्ने त्यस्तो धर्म रहेछ त्यो जापानमा ती धर्म लिइदियो त्यहाँपछि उसको मेरो लेखापढी नै बन्द भयो यहाँबाट मैले जापानिज उहाँ पठाएको थिएँ यहाँ आउँथ्यो जापानिज एक दुईवटा त्यसलाई भनेर पठाउँदै अनि उनीहरूले आएर मलाई यसो भन्यो त्यसले त यस्तो धर्म ल्याएको छ ऊ त बोल्दै बोल्दैन भने
अनि फ्रेन्च हिन्दी अथवा जर्मन भाषाका बाट नि
त्यो पनि आइरहेको थियो त्यो फ्रेन्च पनि त्यस्तै किसिम पऱ्यो त्यो फ्रेन्च वार चले नै जस्तो लाग्छ मलाई जे पनि कुरा गरेर म सन्तुष्ट छु कुनै किसिमले मेरो शिकायत छैन
अनि सेतो बाघलाई अनुवाद गर्दाखेरि जति पनि भाषामा अनुवाद गरिए त्यस भाषा अनुवाद गरिएपछि तपाईँलाई कस्तो मतलब कुशलतापूर्वक साहित्यिक आफूलाई जुन ओरिजिनल सेतो बाघ लेखे जस्तै गरी चाहिँ अनुवाद गरिएको छ भन्ने कुरो ठान्नु भएको छ
त्यो चाहिँ छैन मैले त्यो राम्रोसित भाषा बुझ्न सकिनँ त्यो अङ्ग्रेजीमा भएको चाहिँ नि त्यस्तो लागेन मलाई म सन्तुष्ट छैन अङ्ग्रेजीमा भएको चाहिँ नि अनि अरू अरूमा चाहिँ नि कस्तो चाहिँ थियो त्यो थाहा भएन एउटा चाहिँ अचम्म चाहिँ कुरा के हो र भन्नु होला भने हाम्रो यहाँ के त्यो लेखेर कसरी पैसा पाएको यस्तो पाएको छैन अन्त मलाई त एकदमसित वहाँबाट त्यो चेक आयो अब हाम्रो त थोरै हाम्रो उनीहरूको थोरै पैसा पनि हाम्रो धेरै हुने त्यो मैले पनि वास्तै गरिनँ आयो होला दुई चार पाँच पाँच हजार भनेर स्थापित गएको त त्यो ब्याङ्कले त पैसा झिकिरहेछ झिकिरहेछ अन्त म कस्तो बिर्सनै पऱ्यो भन्नु होला भनेदेखि होइन यसले त गल्ती गरेर मलाई यतिको पैसा दिएको हो कि जस्तो पनि मलाई भयो किनभने मलाई उनीहरूको त्यो जापानिजमा त्यो छ पैसा मैले त्यो जापानिज भाषा बुझ्दैन अन्त फेरि म मात्रै बुझ्ने थिएन त्यो बेलामा मान्छे पनि थिएन नि अरू पनि त्यो बुझ्ने ब्याङ्कहरू पनि धेरै थिएन अन्त त्यो झिगिरहेछ झिगिरहेछ त्यो गजे बेला यो कुरा म सबैलाई भन्छु त्यसरी तपाईँलाई पनि भनेको पैसा त थुप्रै भइसक्यो ल्याउँदाखेरि पनि कसरी डाक्टर खान्ला भने पनि डर पनि भइसक्यो त्यस्तो पनि भएको थियो किन आशै गरिएको थिएन नि त्यतिको पैसा कसैले लेखेर आउँछ भनेर गाली र खप्की खानु भएको थियो केही पनि थिएन त्यो बेलामा घिनाको पात्र हुनु थियो
र सेतो बाघले त तपाईँलाई राम्ररी आम्दानी दिइरहेछ तपाईँले तर त्यसपछि तपाईँले अब भनौँ न झन्डै अरू पनि छ सातवटा उपन्यासहरू लेख्नु भएको छ सेतो बाघ पछि क्रमबद्ध रूपमा चाहिँ बिक्री हुने उपन्यासहरूको नाम लिँदाखेरि कसरी लिनुहुन्छ कुन कुन उपन्यास बसन्ती
होइन बिक्री त मैले गरे होइन बिक्री चाहिँ
होइन भनेको मतलब अब जुन जुन हिसाबले जनहरू तपाईँलाई रोयल्टी आउँछ नि त्यो हिसाबले अथवा चाहिँ बिक्रीको क्रम त तपाईँलाई थाहा हुन्छ नि होइन
नाम चाहिँ यो सेतो बाघको लिन्छ धेरै त्यहाँबाट बसन्तीको लिन्छ अनि मलाई के भन्छ नि त भने तपाईँले लेखेको पहिले चाहिँ असल त्यहाँबाट अलिकति कम्ती अनि अलिकति कम्ती त्यसरी खुकीलाईबाट आएको छ भनेर भन्छन् अरूले मलाई त्यसरी होस् त्यो मलाई थाहा छैन मलाई चाहिँ नि सबैले उत्तिकै आएको जस्तो मलाई लाग्छ पैसाको मात्रै काउन्ट गर्छु के
यो वास्तवमा त तपाईँले एउटा ठ्याक्कै अहिले कुरा गरिहाल्नुभयो एउटा समीक्षाको उल्लेखाइमा समीक्षक र समालोचकहरूको के भनाइ छ भने सेतो बाघमा जति औपन्यासिक र शब्द गठनहरू चाहिँ तपाईँको राम्रो छ नि त्यसपछिका अन्य उपन्यासहरूमा चाहिँ कमजोरी त्यति गठन र सङ्गठित भएको पाइँदैन भन्ने कुरो गरेका छन् समीक्षक र समालोचकहरूले तपाईँले कसरी यसलाई आफूलाई एग्री गर्नुहुन्छ
त्यो हुनु भन्नु भन्न थाल्छु किन भन्नु होला भने सेतो बाघ मैले जेलमा लेखेँ छ वर्षसम्म त्यहाँ लेखिरहेँ त्यही लेख्छु फेरि गर्छु यसो गर्छु त्यो अरू त्यो कुरा लेख्ने थिएन अरू कामै थिएन त्यहाँ लेखिरहेँ छ वर्षमा निक्ले जब यहाँ आम्दानी भइपछि अनि अर्को लेख्न थाले अनि कहिले सिक्याउँ र पैसा लिइहाल्नु कहिले सिकाउँ पैसा लिइहाल्नु जस्तो भएपछि अनि त्यो जरुर भयो होला त्यो
हजुर त्यसो
भयो होला किनभने ऊ छ वर्ष लागेको छ अर्को तिन महिनामा लेखेको छ अर्को चार महिनामा लेखेको छ अनि त्यसको त हुने सम्भवै भयो त्यो
स्वीकार्नुहुन्छ कुरालाई सेतो बाघ जेलमा बसेर छ वर्ष लेख्ने क्रममा त्यसका प्रामाणिक कुराहरूलाई तपाईँले सुनेको भरमा लेख्ने भन्नुभयो तर पनि सुनेको कुराहरूलाई चाहिँ प्रमाण गर्नको लागि कुनै सबूत प्रमाणहरूको खोजी पनि गर्नुभयो कि गर्नुभएन
मैले गरिनँ त्यो त किनभने पनि मेरै फ्यामिलीको कुरा थियो मेरो बाबुबाजेको कुरा थियो आफ्नै काका बाबुबाजेको कुरा लेखेको छ त्यहाँ सेतो बाघमा आफ्नै नाता कुटुम्बको कुरा हो मेरो ससुराको कुरा हो त्यो त्यसै कारणले त्यो कहीँ स्टडी कसैले गर्नु पनि परेन कसैले भन्ने पनि थिएन त्यहाँ फेरि जेलबाट कसलाई सोध्नु र त्यो बोल्न पाइने जेल हो र आजको जेल हो र त्यो डराउँछ म आफ्नो घरको मान्छे त भेट्दामा डराउँछ सोधे पनि उल्टो उल्टो कुरा भनिदिन्छ त्यस कारण सोध्नु पर्या होइन त्यो मेरै आफ्नै काका बाबु भाजे भतिजा भान्जा बाजे बराजुको चाहिँ कुरा थियो त्यस गाडी कसैले सोध्नै परेको थियो त्यसमा त म चाहिँ नि अथोरिटी छु नि अथोरिटी
केही वर्ष अगाडि दरबार हत्याकाण्डको बारेमा एउटा रक्तकुण्ड भन्ने उपन्यास निस्केको थियो कृष्ण अविरल भन्ने लेखकको तर्फबाट त्यसमा जगत जङ्गहरूको कुरा गर्दाखेरि कतिपय कुराहरू त्यहाँदेखि सेतो बाघसँग कुरा नमिलेको भन्ने कुरो पनि त्यसमा लेखिएको छ यसलाई यसप्रति कतिको तपाईँको कस्तो प्रतिक्रिया रहेको छ
होइन मैले पनि त्यो किताब त पढेँ तर धेरै फरक त हुने छैन तर त्यहाँ कस्तो छ भने उसले चाहिँ हिस्ट्री लेख्यो होला पछिबाट सबै गरेर मैले चाहिँ त्यो अब यो सेतो बाघ लेख्दाखेरि थाप्छु भन्ने विषयमै छैन मलाई त्यस कारणले मैले जाने चाहिँ लेखेको हो अन्ततिर गएर यो अनुसन्धान गरेर यसरी गरेर लेखाएको होइन अब मैले जति ऐतिहासिक मैले जाने जति मैले सत्य लेखेँ त्यो त व्रत छैन नि उनीहरूकै सत्य होला त्यो फरक छ भने यो दुइटा केही फरक छ त्यसमा म चित्त बुझेको छैन मेरो
अब एउटा नितान्त व्यक्तिगत कुरा गरौँ तपाईँ राणा परिवारमा जन्मिनु भयो राणा परिवारको चाहिँ क्रूरता स्वार्थीपन र निरङ्कुशताको विरुद्ध नेपालीहरूले लडे तपाईँ आफै पनि ओर्लिनुभयो त्यो राणा परिवारको निरङ्कुशता दमन देखेर तपाईँको एउटा साहित्यिक हृदयले तपाईँलाई चाहिँ कहिले कहिले म किन राणा परिवारमा जन्मिएछु भन्ने कुरो लाग्छ कि लाग्दैन
होइन त्यो तपाईँले त्यो कुरा बुझ्नु पर्यो मैले त्यो राणाको खिलाफ गरेको छु नि त्यो त राणाको असलको निम्ति मैले खिलाफ गरिरहेछु मैले राणालाई के भनिरहेछु भने राणा साहित्य गर्नु हुँदैन तिम्रो हातमा शासन छ हत्र पत्र चाहिँ डेमोक्रेसी गर पार्लिमेन्ट सिस्टमको डेमोक्रेसी गर न त तिमीहरू खतम हुन्छौ जङ्गबहादुर अरेन्द्र पनि तिमी कहाँ अट्छौ भनेर राणालाई बचाउनको निम्ति राणालाई सेभ गर्नुको निम्ति मैले लेखेको राणाको खिलाफमा लेखेको होइन जङ्गबहादुरले नराम्रो काम पनि गरेको छैन राम्रो काम पनि गरेको छ सबै तर के त भने उसले चाहिँ नि जनतालाई अधिकार दिएन अधिकार दिएको भए सुनमाथि सुगन्ध हुन्थ्यो त्यो अधिकार नदिएको हुनाले जङ्गबहादुरको यो हालत भयो राणाको यो हालत भयो झन् बिग्रिन्छ भनेर मैले भनेको राणाको विरोध गरे होइन कि राणा शाहीको विरोध गरेको राणा भएर पनि प्रजातन्त्र गर्नु
पक्षको पक्षमा लागेर विरोध गरे भन्नुभयो राणाकालमै तपाईँ अब मेजरसम्म सेनामा हुनुभएको मान्छे सेना त्यसरी तपाईँ विरोधमा पक्ष भनौँ न ओर्लिनुभयो र राणा शाही होसियार भनेर तपाईँले असन कमलाक्षीमा नारा लगाउँदाखेरिको पल अहिले सम्झिँदाखेरि तपाईँ तपाईँलाई कस्तो लाग्छ अहिले
त्यो बेलामा त म मर्डरलाई निक्लेको मार्थ्यो त्यो त इन्डिया गभर्मेन्टले प्रजातन्त्र दिने पोलिसी तिन लाइन आएको थियो हिन्दुस्तानबाट नेहरूजीको पोलिसी चाहिने प्रजातन्त्र गराउने पटेलको चाहिने भारतमा मिलाउने राजगोपालाचार्य चाहिने राणा शाहीलाई बचाउने राणा शाहीलाई राखेर टुपी समातेर नेपाललाई गोद्ने जसरी अङ्ग्रेजले गोदेर राखिराखेन त्यसै गरेर हामी इन्डियनले नेपाललाई थिचेर राख्नुपर्छ भन्ने तिन लाइन आयो तिन लाइनमा त्यो बेला पनि नेहरूजी पपुलर भएर नेहरूजीको पद्धति अनुसार त्यहाँ भएको हुनाले मैले बाँचेको नत्र अरूको विजय भएको त म हाङमा हुन्थेँ मारिन्थेँ जस्तो सुकुराज मारियो अरूहरू मारेकै मारिएन म पनि मार्थेँ मलाई भाँचेको छ यहाँ सुनाइसकेको थिएँ
नेपालमा आउने प्रजातन्त्रमा तपाईँको आफ्नो कस्तो योगदान देख्नु भएको छ तपाईँले
तपाईँहरू जस्तो देखाएको छ त्यही हो मैले गरेको त्यही हो
अहिले आफूले मूल्याङ्कन गर्दाखेरि भन्नु खोजेँ मैले
मैले त आफ्नो कुरा मैले आफूले कसरी भन्नु मैले त 80 लडि 45 म त्यसको निम्ति लडिरहेँ जेल जेल पढिरहेँ 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 किन गर्नु पर्यो भने आफ्नो फुट बाबुआजीको सरकारको त विरोध गरेँ प्रजातन्त्रको निम्ति जनताको अधिकारको निम्ति भने झन् अरू आइपिएस त्यो दिएन भने लड्नु पर्यो परेन एउटा सुब्बा खाएर एउटा बडाहाकिम खाएर एउटा मन्त्री खाएर त त्यो बस्नु भएन नि जहाँ कि आफ्नो बाबुआजीको शासन त उल्टाइदियो भने एउटा मन्त्री खाएर एउटा ऊ खाएर त बस्नु भएन नि त्यही लड्दै लड्दै गएँ अब अहिले जनताले पुरा अधिकार पाएको छ अनि त्यसपछि म चित्त बुझाएको छु अब त्यो अधिकार हामीले सदुपयोग गर्न सक्छौँ सक्दैन त्यो हाम्रो हातको कुरा हो त्यो सक्न चाहिँ कस्तो छ भने करिब 90-95% एजुकेसन नआइकन जुन कुरा हामीले आँटेका छौँ पार्लिमेन्ट सिस्टम डेमोक्रेसी सफल हुन सक्दैन जस्तो तपाईँ अहिले अमेरिकामा हुनुहुन्छ त त्यहाँ त्यसै सफल हुन्छ र त्यहाँको मान्छेको
साहित्यकार बालकृष्ण समसँगको भेटको क्षण सबैभन्दा तपाईँ बिर्सनै नसक्ने क्षण के हो उहाँको चाहिँ बारेमा के भनिदिनुहुन्छ?
जहिले मैले फाँसीको सन्यासमा सुनायो त्यसमा उहाँ पनि पर पर्नु भएको थियो। अनि त्यो मलाई किन सुनायो भने म उहाँभन्दा उनीहरू पनि कमजोर थिएँ, आर्थिक व्यवस्था पनि कमजोर थिएँ, अनि मलाई मारेर अरूलाई मसित अरूलाई के तर्साउनुलाई राणाले त्यो कोसिस गरेको थियो। उहाँलाई सुनाएन, उहाँलाई त त्यो फाँसीको सजाय सुनाएन, मलाई चाहिँ सुनाए। अनि राणा सफल भएको भए मलाई चाहिँ मारेरै देखाउँथ्यो, पक्का थियो। तर थ्याङ्क्स गर कि उता आर्मी रिभोल्युसन आयो अनि राणाले निल डाउन गर्दाखेरिमा म जेल बाहिर भएँ।
हामी कार्यक्रमको झन्डै झन्डै अन्त्यमा आइसकेको छौँ। अब अर्को एउटा प्रश्न के भने राणाको पक्षमा राणाहरू नै विरोधमा लाग्नुको एउटा कारण चाहिँ के भने श्रेणीमा बाँडिएको कारणले पनि हो भन्छन्, त्यो कुरालाई कसरी लिनुहुन्छ तपाईँ?
त्यो चाहिँ श्रेणीमा बाँडिनु नै त्यो गल्ती कुरा हो। त्यो श्रेणी नै थिएन त्यहाँ, राणा एउटा एउटै गुट छ सबै हो। यो तपाईँले भन्नुहुन्छ, म भन्ने किन भन्नुहुन्छ, राणा सबै एउटै हो। जुन राणा चाहिँ पावरमा गए बलियो भए त्यसले चाहिँ म ए भनिदियो, अनि अर्को त्योभन्दा अलिक तल्लोलाई उसैले भनिदियो यो बी भनेर, अनि अर्कोलाई चाहिँ त्योभन्दा अलिक तल्लोलाई सी भनिदियो। आफ्नो स्वार्थको निम्ति त्यो त्यो बलियोले चाहिँ नि म ए भन्यो, अनि आफू ए भएर चाहिँ उसलाई तल बी तल सी भनेर आफ्नो इन्ट्रेस्टको निम्ति भनिदियो। अब त्यो बेला कसले हो भनेर भन्नै पर्यो नि, वर्गमा बाँडिएको त्यो साँच्चै हो र त्यो चित्त दुखाउनु। त्यो म शक्ति आएको भए मलाई तल्लोमा राखेको छ, तर म मेरो हातको शक्ति भए म माथिमा हुन्थेँ। त्यो म जाँगेर पनि ओकालो गर्छु, जाँगेर पनि भन्न सक्छु यो कुरा चाहिँ त्यो ए र बिसी भन्ने छैन छैन त्यहाँ।
अहिले तपाईँको नाममा यो डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठान भनेर एउटा संस्था खोलिएको छ, यसको काम कर्तव्य के कसरी गर्छ, उद्देश्य के हो अलिकति भनिदिनुहुन्छ?
अब यसको उद्देश्य त यहाँ अरूले पनि जस्तो खोलेको छ अरे भनेर यहाँ खोलिया छन्, उनीहरू मिटिङमा आउँछ, यहाँ मिटिङ गरेका छन्, उनीहरूले अलिकति पैसा सङ्कल पनि गरेका छ, अनि उनीहरूले मेरो नातिहरू पनि आशा गरेका छन्, अनि मेरो कृतिहरू लेख्ने छाप्ने अब यसको ठुलो प्रोग्राम राखेका छ। अब त्यो हुने हो कि थाहा छैन, प्रोग्राम चाहिँ ठुलो छ, बरु उनीहरू आउँछु भन्थ्यो अमेरिका।
कसले को को छ यो प्रतिष्ठानमा?
अब यो प्रतिष्ठानमा अब छट्टैमा तपाईँलाई भन्दाखेरिमा एउटा सबभन्दा भर पर्दो एउटा चाहिँ हुनुहुन्छ, उहाँले चाहिँ 9 कलेज खोल्नु भएको छ, उसले अर्गनाइज गर्नु भएको छ 9 काठमाडौँमा भ्याभित्र एट हिज कस्ट है। अनि फेरि उहाँले अरू अरू मान्छेहरू पनि राख्नु भएको छ, सभापति चाहिँ अर्कै छ, उहाँ चाहिँ बाहिर रेस्टै गरेर गर्नुहुन्छ। मोहन कार्की कालीबाटीमा हुनुहुन्छ, उहाँले धेरै नै यो फरेनहरू आएर आउँछ त हुई बस्छ, अनि जापानिजहरू पनि आउँछ हुई बस्छ। उहाँले यो साहित्यको निम्ति धेरै नै काम गर्नुभएको छ, जसले साहित्य मेन्टेन लिन्छ उहाँसित कुरा नगरी हुनै हुँदैन। 9 कलेज चाहिँ उहाँ खोलिरहेको छ, उहाँले
हजुर उहाँले पनि राम्रै काम गर्नुभएको रहेछ
उहाँलाई
धन्यवादै दिनुपर्छ अब अन्तमा जाँदा जाँदै खसखस डट कमका श्रोतालाई केही सन्देश भन्नुपर्दाखेरि कसरी भन्नुहुन्छ
के भन्नु भन्नु भने हामीले सुनेको अमेरिका भनेको चाहिँ एकदम शिक्षित धनाढ्य देश भनेर सुनेको जान मलाई मन थियो युरोप सबै भ्रमण गरिसके अमेरिका र जापान म जानु पाइनँ त्यहाँ जान्छु भनेर मैले खुब कोसिस गरेँ जाने पर्ने बेलामा चाहिँ मेरो हेल्थ फेल गर्यो अब जान सकिनँ हगि अब त्यसकै इक्जाम्पल लिएर त्यसकै प्रकृतिको इक्जाम्पल लिएर अमेरिकाको इक्जाम्पल लिएर हामीहरू यहाँ काम गरेर लगाइरहेका छौँ त्यहाँसम्म माथि घुम्न भनेर अब त्यहाँ तपाईँ पुग्नुभएकोमा म तपाईँलाई पनि भाग्य भाग्य मानिथालेको छु त्यो मात्रै होइन कि तपाईँसित अहिले सम्पर्क गर्न पाउँदाखेरि पनि म साह्रै खुसी छु तपाईँहरूको प्रगति होस् यस्तै यो यसले सफल भाग गरोस् मेरो चाहिँ यो दाँत हालेको होलाले राम्रोसित कुरा आउँदैन मैले जे भन्नु खोजा तपाईँहरूले बुझ्नुभयो होला आफ्नो भाषामा राम्रोसित जनतालाई बुझाइदिनु होला हो मेरो साथीहरू हो बासु श्रेष्ठजी है धन्यवाद
हजुर हस् हवस् त उपन्यासकार डायमन्ड शमशेरज्यू यहाँको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यहाँले प्रदान गर्नुभएको अमूल्य समय तथा विचार खसखस डट कमको लागि प्रदान गर्नुभएकोमा आभार व्यक्त गर्दै फेरि फेरि भेट्नु हुने र कुराकानी गर्ने मौका जुर्नेछ भन्दै आशा गर्दै अहिलेलाई हामी बिदा माग्छौँ धन्यवाद
मेरो पनि तपाईँहरूलाई त्यही है